الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. اللہ عز و جل کے حقوق اور اس میں پہلا حق معرفت الہی اور معرفت الہی کے ضمن میں صفات باری تعالی کا بیان کچھ تفصیل کے ساتھ جاری تھا. اللہ تعالی کی ان صفات کا بیان ہو رہا تھا جن کا تعلق اس کے علم کے ساتھ ہے جو اللہ تعالی کے علم پر دلالت کرتی ہیں. ان میں سے جو اگلی صفت ہے وہ ہے القریب. اللہ تعالی کی صفت ہے کہ وہ قریب ہے. یہ صفت اللہ تعالیٰ نے قرآن پاک کے اندر کئی جگہ پر بیان فرمائی. ایک جگہ پر ارشاد فرمایا وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌ أُجِيبُ دَعْوَةَ الدَّاعِ إِذَا دَعَانِ فَلْيَسْتَجِيبُوا لِي وَلْيُؤْمِنُوا بِي لَعَلَّهُمْ يَرْشُدُونَ. ارشاد فرمایا اور جب تم سے سوال کرے میرے بندے میرے بارے میں, اے نبی علیہ السلام جب تم سے میرے بندے میرے بارے میں سوال کریں, فإنی قریب تو بے شک میں قریب ہوں, میں دعا کرنے والے کی پکار کا جواب دیتا ہوں جب وہ مجھے پکارے, جب وہ مجھ سے دعا کریں تو انہیں چاہیے کہ میری بات مانیں اور مجھ پر ایمان لائیں تاکہ ان کو ہدایت ملے. یہ اللہ تبارک و تعالی نے اپنی صفت قریب کا بیان فرمایا کہ یہ اس کے جو شان نزول ہے وہ بھی اسی طرح کہ صحابہ کرام نے اللہ عز و جل کے بارے میں سوال کیا نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم سے کہ یا رسول اللہ صلی اللہ علیہ وسلم اللہ عز و جل کہاں ہے, تو اللہ تعالی نے یہ آیت مبارکہ نازل فرمائی وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي, اے حبیب جب تم سے میرے بندے میرے بارے میں سوال کریں, فإنی قریب تو بے شک میں قریب ہوں, تو اللہ تعالیٰ اپنے بندوں کے قریب ہے. اسی طرح ایک دوسری آیت مبارکہ کے اندر ارشاد فرمایا کہ اللہ تعالیٰ بندے کے کتنا قریب ہے, فرمایا نحن اقرب الیہ من حبل الورید, ہم بندے سے اس کی شہ رگ سے بھی زیادہ قریب ہیں. بندے کی شہرگ کیا ہے؟ جو رگے جان ہے جس کے اوپر زندگی کا مدار ہے وہ بندے کے وجود کے اندر ہے. شہرگ بندے کے وجود کے اندر ہے. اللہ تعالیٰ فرماتا ہے کہ ہم اس کی شہرگ سے بھی زیادہ اس کے قریب ہیں. تو بتائیے کہ اللہ تبارک و تعالیٰ کتنا قریب ہوگا. جو اس کا قرب ہے وہ اس کی شان کے لائق ہے, وہ علم کے اعتبار سے, وہ قدرت کے اعتبار سے, وہ اپنی شان کے لائق قرب کے اعتبار سے, اس کے اندر جو ہے وہ مکان کے اعتبار سے قرب نہیں کہ جیسے ہم یہ ٹیبل میرے قریب ہے تو اللہ تعالیٰ یوں فاصلے کے اعتبار سے قریب ہے. یوں مخلوقات کے اعتبار سے جو صفات ہوتی ہیں اللہ تعالیٰ کی صفات ان سے جدا ہوتی ہیں. اسی طرح ایک اور آیت مبارکہ ارشاد فرمایا ما یکون من نجوا ثلاثۃ الا ہوا رابعہم ولا خمسۃ الا ہوا سادسہم ولا ادنا من ذلک ولا اکثر الا ہوا معہم اینما کانوا. ارشاد فرمایا کہ تین بندوں کی سرگوشیاں جو وہ تنہائی کے اندر جو آپس کے اندر وہ جو سرگوشی کرتے ہیں چپکے چپکے باتیں کرتے ہیں, فرمایا کہ تین بندوں کی سرگوشیاں نہیں ہوتی مگر ان کے ساتھ چوتھا اللہ عز و جل ہوتا ہے, اور فرمایا کہ پانچ بندوں کی سرگوشی نہیں ہوتی مگر چھٹا ان کے ساتھ اللہ تعالیٰ ہوتا ہے, اور اس تعداد سے کم یا اس سے زیادہ نہیں ہوتے بندے مگر یہ کہ اللہ ان کے ساتھ ہوتا ہے. یہ اللہ تبارک و تعالیٰ کا جو قرب ہے اس کا بیان ہے. فرمایا اینما کانوا, لوگ جہاں بھی ہوں, لوگ جہاں بھی ہوں اللہ تعالیٰ اپنی شان کے اعتبار سے ان کے قریب ہوتا ہے. تو یہ اللہ تبارک و تعالیٰ کے قرب کا بیان ہے. اب یہ جو صفت ہے, جو صفت قرب ہے, یہ وہ صفت ہے کہ جو خدا کی محبت بھی پیدا کرتی ہے, جو اللہ تعالیٰ سے امید بھی پیدا کرتی ہے اور جو خدا کا ڈر اور خوف بھی پیدا کرتی ہے۔ محبت یوں پیدا ہوتی ہے کہ وہ رحیم، وہ کریم، وہ مہربان ذات، وہ رحمان، وہ رؤوف، وہ حنان، وہ منان، وہ ہستی ہے جو ہمارے قریب ہے، وہ ہم سے دور نہیں ہے، وہ ہمارے قریب ہے۔ اس کا قرب جو ہے وہ ہمیں خوشی دیتا ہے، وہ ہمارے دل کو راحت سے بھر دیتا ہے اور ہماری امید اس سے اور زیادہ قوی کرتا ہے کہ کوئی دور ہے جو ہم سے بے خبر ہے تو اس کے بارے میں ہم کہیں گے کہ ہم اس پر کیا اعتماد کریں، لیکن خدا قریب بھی ہے، جاننے والا بھی ہے، وہ ہماری ہر ہر حالت و کیفیت کو بھی جانتا ہے اور وہ ہر لمحہ ہر آن اپنی شان کے اعتبار سے ہمارے قریب بھی ہے اور وہ ہمارے ہر معاملے میں ہماری مدد کرنے پر قادر بھی ہے۔ سبحان اللہ، یعنی قریب بھی ہے، جانتا بھی ہے، مدد کرنے کی قدرت بھی رکھتا ہے اور اس کے ساتھ وہ رحمان بھی ہے، وہ رحیم بھی ہے، وہ کریم بھی ہے۔ تو اب ان چار صفات کے اگر مجموعے کو آپ سامنے رکھ کے دیکھیں تو اپنے دل کے اوپر غور کریں کہ اللہ تعالیٰ کی رحمت کی اور اس کی ذات سے جو امید ہے وہ بندے کی کتنی بڑھ جاتی ہے کہ میرا رب وہ ہے جو میرے قریب ہے، میری حالت کو جانتا ہے، میری مدد پر قادر ہے اور میرے اوپر مہربان ہے۔ تو بتائیے کہ اس کے بعد امید کے لیے اور کیا چاہیے؟ تو یہ جو صفت قریب ہے یہ بندے کے دل میں ہوپ پیدا کرتی ہے، امید پیدا کرتی ہے۔ اور یہ جو آیت مبارکہ میں نے شروع میں عرض کی اس میں بھی ایک اشارہ اسی بات کی طرف ہے جو یہ فرمایا نا کہ فرمایا وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌ، کہ جب میرے بندے میرے بارے میں سوال کرے تو ان کو بتا دو کہ میں تو قریب ہوں۔ تو یہ کیا تھا کہ ان کے دلوں میں امید پیدا کرنی تھی کہ اپنے آپ کو وہ لاوارث نہ سمجھیں، وہ اپنے آپ کو یہ نہ سمجھیں کہ ان کی دیکھ بھال کرنے والا اور ان کی جو ہے وہ مدد کرنے والا کوئی نہیں، فرمایا میں تو قریب ہوں۔ اور پھر ساتھ ہی فرما دیا اجیب دعوت الداعی اذا دعان، جب بندہ مجھے پکارتا ہے میں اس کی پکار کا جواب دیتا ہوں۔ تو اب دیکھیں کہ اللہ تعالیٰ کو ہم پکاریں گے تو اللہ تعالیٰ ہمیں جواب عطا فرمائے گا، ہماری بات کے اوپر وہ لبیک فرمائے گا، لبیک عبدی، اے میرے بندے میں تیرے لیے موجود ہوں۔ تو یہ جو صفت ہے یہ اللہ تعالیٰ سے محبت بھی پیدا کرتی ہے، یہ خدا کے قرب کی طرف بھی لے کے جاتی ہے اور یہ اللہ تعالیٰ سے جو رحمت کی امید ہے یہ وہ بھی ہمارے دل میں پیدا کرتی ہے۔ لیکن دوسری طرف یہی صفت اللہ تعالیٰ کا ڈر بھی پیدا کرتی ہے، کیونکہ خدا بند قدوس جس طرح رحمان ہے، رحیم ہے، کریم ہے، اسی طرح وہ قہار بھی ہے، وہ جبار بھی ہے، وہ بندوں کو ان کے گناہوں پہ سزا دینے والا بھی ہے، وہ بندوں کے اعمال کو جانتا ہے، ان کی نافرمانیوں کو جانتا ہے اور بندوں کی نافرمانیاں اسے پسند نہیں اور وہ اس کے اوپر سزا دینے پر بھی قادر ہے۔ تو اللہ تعالیٰ قریب ہے، یہ ہمارے دل کے اندر یہ بات ڈر بھی پیدا کرتی ہے، کیونکہ ہمیں کوئی بندہ ہمارے قریب ہے تو ہم اس کی وجہ سے کوئی غلط کام کرتے ہوئے ڈرتے ہیں، بچتے ہیں اس سے۔ تو جب اللہ تعالیٰ ہر آن ہر لمحہ اپنی شان کے اعتبار سے ہمارے قریب ہے تو یہ قرب جو ہے یہ خدا کا ڈر بھی پیدا کرتا ہے کہ ہمیں اس کی نافرمانی سے اجتناب کرنا چاہیے، کیونکہ وہ ہمارے قریب ہے، ہمیں دیکھ رہا ہے، ہمیں جانتا ہے، ہمارے ہر عمل کے اوپر وہ گواہ ہے۔ تو یہ وہ صفت کے جو امید اور ڈر دونوں پیدا کرتی ہے۔ اسی لیے اللہ تعالیٰ نے انبیاء علیہ السلام کی جو صفات بیان فرمائی، سبحان اللہ، کیونکہ انبیاء علیہ السلام کیا ہوتے ہیں؟ اللہ تعالیٰ کی سب سے زیادہ معرفت رکھنے والے اللہ تعالیٰ کے نبی ہوتے ہیں۔ جو معرفت، جو خدا کی پہچان اللہ تعالیٰ کے نبیوں کو علیہ السلام انہیں حاصل ہوتی ہے، وہ کائنات کے اندر کسی اور کو حاصل نہیں ہوتی۔ لہٰذا ان کے اندر، اب اگر اس صفت کو بھی آپ دیکھیں گے جو صفت قریب ہے کہ اللہ تعالیٰ قریب ہے، بندے کی شہرت سے زیادہ اس کے قریب ہے، وہ پکارنے والے کے قریب ہے، تو یہ جو صفت ہے تو اس صفت کی جو معرفت انہیں حاصل ہوتی ہے وہ کسی اور کو حاصل نہیں ہوتی۔ और जैसा इसका इस्तेहजार उनके दिलो दिमाग में होता है वो किसी और को नहीं होता, और जैसे इसके तकाजों को वो पूरा करते हैं कोई और नहीं पूरा करता। इसीलिए आपको अंबिया अलैहिस्सलाम के वाकयात इनफिरादी मिले या उनकी इज्तिमाई तौर पे, मजमूई तौर पे अल्लाह ताला ने कोई शान बयान फरमाई हो, उसके अंदर आपको ये बात बहुत खूबसूरत अंदाज के अंदर मिलेगी। एक आयत मुबारका कुरान पाक में है, अल्लाह तबारक व तआला इरशाद फरमाता है, अंबिया अलैहिस्सलाम के बारे में ये गुफ्तगू है, फरमाया इन्नहुम कानु युसारिउना फिल खैरात, बेशक ये सारे नबी नेकियों के कामों में बहुत जल्दी करने वाले थे, नेकी के काम बढ़ के करते थे, जल्दी करते थे, नेकी के कामों में सुस्ती और गफलत उनका शिकार नहीं होते थे। युसारिउना, वो सुरअत से, तेजी से, जल्दी से नेकी के काम करते थे। और आगे फरमाया वयदउना रगबा व रहबा, सुभान अल्लाह, फरमाया कि ये अंबिया हमें पुकारते थे कैसे, रगबा व रहबा, रगबत से, उम्मीद से और डर से। अंबिया अलैहिस्सलाम के दिलों में अल्लाह ताला से उम्मीद भी थी, उसकी रहमत की उम्मीद भी थी, और उसकी अजमत की जो हैबत और रहबत और डर था वो भी उनके दिलों में था कि अल्लाह ताला को वो जानते थे कि वो हमारे करीब है। तो आप देखिए अंबिया अलैहिस्सलाम की सीरत का अल्लाह ताला ने कितना खूबसूरत कॉम्बिनेशन बयान फरमाया कि एक तरफ रगबत है और एक तरफ रहबत है, एक तरफ उम्मीद है, एक तरफ डर है, और वो खुदा की रहमत की उम्मीद भी रखते हैं और उसकी अजमत से वो खाइफ भी हैं, डरते भी हैं। और फरमाया वकानू लना खाशिईन, और वो हमारे सामने झुकने वाले थे दिल से, उनके दिल हमारी बारगाह में झुके होते थे। तो ये देखिए ये कितनी प्यारी सिफात है। तो ये क्या है, इसका ताल्लुक जो है वो अल्लाह ताला की सिफत करीब के साथ भी, दीगर सिफात के एतबार से भी हो सकता है, लेकिन इस सिफत के साथ भी बड़ा खूबसूरत ताल्लुक है। अच्छा, फिर जब ये सिफत करीब, ये अल्लाह ताला करीब है, जब ये सिफत करीब जो है ये दिल में होती है तो अल्लाह ताला का कैसा डर पैदा करती है और उसकी जात के ऊपर कैसा एतमाद पैदा करती है, इसके लिए एक बड़ा खूबसूरत वाकया आपने बारहा सुना होगा, लेकिन मैं इस पहलू के एतबार से उसकी तरफ तवज्जो दिलाना चाहूंगा जो अल्लाह ताला की सिफत करीब के एतबार से है, वो है हजरत यूसुफ अलैहि सलातो सलाम का वाकया। हजरत यूसुफ अलैहि सलातो सलाम आप जुलेखा के घर में थे, वो महल था, वो बंगला था, वो जो भी था, हजरत यूसुफ अलैहि सलातो सलाम उसके घर में थे और आप निहायत हसीनो जमील थे, और निहायत हसीनो जमील होने के साथ जवान भी थे। दूसरी तरफ जुलेखा औरत थी, हसीनो जमील थी, जवान थी, और तनहा घर के अंदर थी, दो बंदे सिर्फ घर में, यूसुफ अलैहिस्सलाम है और जुलेखा है, और वो जुलेखा खुद हजरत यूसुफ अलैहिस्सलाम को अपनी तरफ दावत देती है, दावत गुना देती है, वो कहती है कि आओ मेरी तरफ, हई तलक तुम्हें कह रही हूं, आओ मेरी तरफ। लेकिन यूसुफ अलैहि सलात व सलाम फरमाते हैं कि मैं खुदा की पनाह मांगता, मैं इस अमल से खुदा की पनाह मांगता, और यूसुफ अलैहि सलाम इस बुरे अमल से बचने के लिए दौड़ते हैं दरवाजे की तरफ, दरवाजा बंद है, लेकिन खुदा पर एतमाद करते हुए बचने के लिए जब वो दौड़ते हैं तो अल्लाह ताला दरवाजे खोल देता है। यूसुफ अलैहिस्सलाम घर से बाहर तशरीफ ले जाते हैं, दरवाजे के ऊपर फिर उसका जुलेखा का शौहर मिलता है, अजीज़े मिस्र मिलता है, फिर आगे का सारा वाकया है। लेकिन जिस हिस्से की तरफ यहां पर तवज्जो दिलाना मकसूद है वो क्या है कि भाई तनहा घर है, एक जवान औरत है, खुद दावत गुना दे रही है, बनी संवरी सजी हसीन जमील खूबसूरत जवान, तनहा बंद घर, मर्द कोई नहीं, पहरेदार कोई नहीं, और देखने वाला कोई नहीं, और गवाही देने वाला कोई नहीं, और रोकने वाला कोई नहीं, इस पूरे माहौल के अंदर, इस पूरे सिनेरियो के अंदर हजरत यूसुफ अलैहि सलात व सलाम को किस शय ने गुना बल्कि गुना के ख्याल से भी बचा लिया, गुना बल्कि गुना के ख्याल से भी बचा लिया कि आपका दिल एक लम्हे के लिए माइल भी ना हुआ, माइल भी ना हुआ कि थोड़ा सा देखते, नहीं, ख्याल भी नहीं किया। क्या था ये, یہ اللہ تعالیٰ کی صفت علیم تھی، شہید تھی، خبیر تھی، قریب تھی. جو اللہ تعالیٰ پر ایمان تھا نا کہ وہ جاننے والا ہے، وہ خبر رکھنے والا ہے، وہ دیکھنے والا ہے، وہ گواہ ہے، وہ قریب ہے. تو جب ایمان اس اعلیٰ درجے کا ہو تو پھر اس طرح کے جو ہیجان انگیز ماحول اور گناہ کی طرف دعوت دینے والا ماحول ہو، وہاں پر بھی بندہ گناہ سے بچ جاتا ہے. تو یہ ہے حضرت یوسف علیہ الصلوۃ والسلام کا، جو اس صفت کے اندر، جو اللہ تعالیٰ پر ایمان اور اس کی صفات پر جو ایمان ہے، جو اس کے اثرات نظر آتے ہیں. تو یہ وہ چیز ہے جو میں نے عرض کی ہے کہ صفت قریب وہ ہے کہ جو خدا کی طرف لے جاتی بھی ہے امید سے اور طمع سے اور رحمت کی لالچ سے، اور اس کے ساتھ اس سے ڈراتی بھی ہے. تو بندہ اگر واقعتاً یہ اپنے دل میں یہ تصور رکھے فإنی قریب، کہ بے شک اللہ قریب ہے، قریب مجیب، وہ قریب بھی ہے، جواب دینے والا بھی ہے، تو پھر آدمی کے دل کے اندر ایمان بھی پختہ ہوتا ہے، اس کا ایقان بھی مضبوط ہوتا ہے، اس کے لیے گناہوں سے بچنا بھی آسان ہو جاتا ہے، اور خدا تعالیٰ کی رحمت کی امید بھی اسے اس کے دل میں زیادہ ہو جاتی ہے، اور خدا پہ توکل بھی بڑھ جاتا ہے. اس کا ایک تعلق توکل کے ساتھ بھی ہو جاتا ہے. اسی صفت قریب کا ایک جو تعلق ہے وہ توکل کے ساتھ بھی ہو جاتا ہے. کیونکہ توکل کیا ہوتا ہے، ہم ظاہری اعتبار سے دیکھیں تو ہم اپنے اسباب پہ بھروسہ کرتے ہیں. اسباب پہ بھروسہ کس طرح کرتے ہیں کہ اگر میں نے ایک سفر پہ جانا ہے اور میرے پاس کھانے کا سامان ہے، پینے کا سامان ہے، میرے پاس کرنسی بھی ہے، کافی سارے پیسے بھی ہیں، اور میرے پاس اچھی سواری بھی ہے، تو میں ان اسباب کے اوپر بھروسہ کروں گا کہ بھائی پیسے میرے پاس، کھانا میرے پاس، اسباب میرے پاس، زادیرا میرے پاس، تو مجھے کیا ڈر. تو جب بندہ اللہ تعالیٰ کو اپنے قریب سمجھتا ہے اور قریب جانتا ہے اور یہ اعتقاد رکھتا ہے کہ میرا رب میرے قریب ہے، رحمان میرے قریب ہے، رحیم میرے قریب ہے، تو جب بندے کے دل میں یہ اعتقاد جو ہے پختہ ہوتا ہے، اور مرتبہ استحضار میں کہ اس کے دل و دماغ میں یہ خیال حاضر بھی ہو، موجود بھی ہو، اور واضح اور روشن بھی ہو، جب بندے کے دل کی کیفیت یہ ہوتی ہے تو پھر اس کا جو توکل ہے وہ بہت زیادہ بڑھ جاتا ہے، وہ بہت زیادہ بڑھ جاتا ہے. اسی لیے متوکلین کے جو واقعات ہیں ان کے اندر اس طرح کے حیرت انگیز واقعات ملتے ہیں کہ بندے کا ایمان تازہ ہو جاتا ہے. اگرچہ ہم عام لوگوں کے اعتبار سے جو توکل کا حکم ہے وہ یہ ہے کہ ہم اسباب اختیار کر کے پھر ہم اللہ تعالیٰ پہ توکل کریں، ہمیں اسباب اختیار کرنے کا حکم ہے. لیکن ایک متوکلین کے درجے ہیں کہ جہاں پر اسباب کی ایک خاص تقسیم ہو جاتی ہے کہ اس حد تک وہ اسباب کو لیں گے اور اس حد تک وہ اسباب سے بھی بے نیاز ہو جائیں گے. اب وہ ڈیٹیل جو ہے وہ تھوڑی سی پیچیدہ ہے، لیکن ایک واقعہ میں عرض کرتا ہوں کہ ایک بزرگ تھے، مسجد میں آئے نماز پڑھنے کے لیے، جوتا اتارا، مسجد میں چلے گئے. اب جوتا ایسی جگہ اتارا کہ وہاں سے کوئی بھی بندہ لے جا سکتا تھا، تو ایک دوسرے بزرگ نے دیکھا، اس نے کہا یار یہ جوتا بےچارے یہاں چھوڑ کے چلے گئے، واپسی میں جوتا ہی چوری ہو جائے گا. وہ وہاں کھڑے ہو گئے، وہ کھڑے ہو گئے کہ میں اس کی حفاظت کر لیتا ہوں. اب کافی دیر کے بعد جب وہ جن کا وہ جوتا تھا وہ بزرگ باہر تشریف لائے اور جوتا پہننے لگے، تو یہ جو وہاں کھڑے حفاظت کر رہے تھے بزرگ، انہوں نے کہا کہ بھائی صاحب یہ کس کے بھروسے کے اوپر آپ جوتا چھوڑ کے چلے گئے، یہ تو چوری ہو سکتا تھا، کس کے بھروسے پہ چھوڑ کے چلے گئے؟ فرمایا کہ میں اسی کے بھروسے پہ جوتا چھوڑ کے گیا تھا جس نے تمہیں اس کی حفاظت کے لیے یہاں کھڑا کر دیا. سبحان اللہ، سبحان اللہ. اب آپ دیکھیے کہ کیا خدا تعالیٰ پہ توکل ہے، سبحان اللہ، کیا جو ہے وہ اللہ تعالیٰ کے اوپر ان کا ایمان اور ایقان ہے، کیسا ان کا مضبوط ایمان تھا. تو یہ درجات کے اعتبار سے ہوتا ہے، لیکن ہمیں ایٹ لیسٹ جو ہے وہ ہمیں توکل کا حکم ہے کہ اسباب کے اوپر جم کے نہ بیٹھ جائیں کہ جناب بس سبب ہی سبب اور مسبب الاسباب، جو اسباب کو پیدا کرنے والا ہے اس کی طرف اصلا توجہ ہی نہ ہو. نہیں، ایسا نہیں. ہمیں یہ ہے اسباب اختیار کریں لیکن بھروسہ خدا پہ. دوائی کھائی ہے کہ مرض ٹھیک ہوگا، لیکن مرض ٹھیک کرنے والا خدا ہے، شفا دینے والا خدا ہے. یا شافی انت الشافی، اے شفا دینے والے تو ہی شفا دینے والا ہے. شفاؤ کا لا شفا الا شفاؤک، کوئی شفا نہیں ہے سوائے تیری شفا کے. शिफा अल्लाह युगादिरु सकमन, ऐसी तेरी शिफा है कि जो कोई बीमारी नहीं छोड़ती। तो असबाब के साथ असबाब को इख्तियार किया जाए, इस्तेमाल किया जाए, तदबीर की जाए, तदबीर से बंदा बेपरवाह नहीं हो सकता, तदबीर की जाए, लेकिन उसके साथ जो एतमाद है, जो तवक्कुल है, वो खुदा पे होना चाहिए। और ये तवक्कुल कब पैदा होता है कि जब बंदे का ईमान अल्लाह ताला की सिफात पे मजबूत होता है। और जैसे उनमें से ये जो सिफत जिसके ऊपर हम यहां पर गुफ्तगू कर रहे हैं, सिफत करीब, अल्लाह ताला करीब है, अल्लाह ताला बंदे के करीब है अपनी शान के एतबार से, खुदा करीब है लेकिन बंदा खुदा से दूर है, हिजाब बंदे की तरफ से, बंदा अपने हिजाब उठा दे, अपने हिजाब खत्म कर दे, जो मासियत के हिजाब, जो गफलत के हिजाब, जो गुनाहों के हिजाब है, बंदा हटा दे, तो अल्लाह ताला का कुर्ब जो है वो फिर उसके ऊपर रोशन होता है कि अल्लाह ताला अपनी शान के एतबार से कैसे बंदे के करीब है। तो ये अल्लाह ताला की सिफत है करीब के ऊपर हमने कलाम किया। अच्छा, इसी तरह एक अल्लाह ताला की सिफत है, वह है अर्रकीब। अर्रकीब इसका मतलब निगरान, जो देख रहा होता है, जो निगरानी कर रहा होता है। तो अल्लाह ताला रकीब है, उसकी ये सिफत है कि वो बंदे की निगरानी फरमाने वाला है, कि बंदे का हर अमल अल्लाह ताला की बारगाह में जाहिर है, कोई अमल बंदे का खुदा से पोशीदा नहीं है। तो अल्लाह ताला इस माना के एतबार से अर्रकीब है। अच्छा, उसके बाद अल्लाह ताला की सिफात इल्म, जो अल्लाह ताला के इल्म पे दलालत करने वाली सिफात हैं, उसमें से चंद एक मजीद सिफात जो नौईयत इल्म, कि वो इल्म जो है वो किस अंदाज का है, तो बंदों के फहम के एतबार से उसके अंदर समझना जो वो आसान हो जाता है, उसमें अल्लाह ताला की बड़ी मारूफ सिफत अल आलिम, जानने वाला। अच्छा, इसी अल आलिम सिफत से ही मुत्तसिल एक दूसरी सिफत बनती है, वो है आलिमुल गैब वश्शहादा, गैब और शहादत, यानी पोशीदा और जाहिर को जानने वाला। अल्लाह ताला आलिम है, जानने वाला है, क्या जानने वाला है, हर पोशीदा शय को जानने वाला है, हर जाहिर शय को जानने वाला है। और इसी के साथ फिर मजीद इसी जो है वो हरूफ असलिया से सिफत बनती है अलीम। अलीम ये वही आलिम ही के माना में है, लेकिन ये सिफत मुशब्बा का सीगा बन जाता है, जिसके अंदर दवाम का मफहूम है, जिसके अंदर जो है वो इल्म की जो सिफत अल्लाह ताला की तरफ है, उसके अंदर एक मजीद माना का इजाफा हो जाता है। तो अलीम है, वो जानने वाला है, खूब जानने वाला है, दाइमन जानने वाला है। तो आलिम, अलीम, आलिमुल गैबी व शहादा, ये सारी सिफात वो है कि जिनका जिक्र कुरान पाक के अंदर मौजूद है। सिफत आलिम है तो अल्लाह ताला फरमाता है यालमु मा फिस समावाति व मा फिल अर्द, जानता है अल्लाह जो कुछ आसमानों में है और जो कुछ जमीनों में, वो सब जानता है। अलीमुम बिदाति सुदूर, जानता है जो लोगों के दिलों में है। यालमु खाइनतल आयुन वमा तुख्फि सुदूर, अल्लाह ताला आंखों की खियानत को जानता है और जो दिलों में छुपा हुआ है अल्लाह ताला उसे भी जानता है। आंखों की खियानत, एक बंदा बुरी नजर से किसी को देख रहा है, जिसको देखा जा रहा है उसको नहीं पता चलेगा ये मुझे किस नजर से देख रहा है, जो दूसरे देखने वाले उनको अंदाजा नहीं होगा ये किस नजर से देख रहा है। यानी बाद का तो क्राइम से पता चल जाता है कि बंदा बुरी नजर से देख रहा है, हसद की नजर से देख रहा है, गुस्से की नजर से देख रहा है, वो एक और चीज हो जाती है। देख, एक नॉर्मली एक बंदा दूसरे को देख रहा है, अब हो सकता है इसके दिल में ख्याल ही उसमें कत्ल कर दूं, इसको मैं जान से मार दूं, या मैं इसके साथ कोई बुरा अमल करूं, या मैं इसका माल छीन लूं, या ये बंदा तबाह हो जाए, इसका माल बर्बाद हो जाए। कोई बंदा किसी को किस नजर से देख रहा है, अगर वो बहुत नॉर्मली देखेगा तो दूसरा बंदा उसको पहचान नहीं सकता कि इसकी आंखें अच्छी नीयत से देख रही हैं या बुरी नीयत से देख रही हैं। लेकिन अल्लाह ताला फरमाता है कि ये जो आंखों की खयानत है, जिसे कोई दूसरा नहीं देखता, देखे ना देखे, दूसरा समझे ना समझे, दूसरा पहचाने ना पहचाने, या अलमु खाइनतल आयुन, अल्लाह ताला आंखों की खयानत को जानने वाला है, वो जानता है इस बंदे के दिलो दिमाग के अंदर क्या चल रहा है, क्या ख्यालात हैं, क्या तसव्वुरात हैं, क्या अपने दिल के अंदर प्लान कर रहा है, क्या मंसूबा बना रहा है, क्या प्रोग्राम है इसका, क्या नियत है इसकी, क्या सोच रहा है ये, उस सोच का एक एक लम्हा और उस सोच का नीचे ऊपर जाना और उस सोच का अच्छा बुरा होना और उसकी क्वांटिटी क्वालिटी जो कुछ भी है उसके एतबार से जो मामूली मामूली कमी बेशी है, खुदा ताला उसको तमाम तर तफसीलात के साथ जानता है। और उसके साथ मजीद क्या फरमाया, वमा तुख्फिस सुदूर, और जो दिलों में छुपा हुआ है, जो दिलों में छुपा, दिलों की दुनिया ही अजीब है, दिलों में तो पता नहीं क्या क्या होता है। हम अपने दिल की हालत को जानते कि हमारे दिल में क्या है, दूसरे बंदे के लिए बहुत मुश्किल है कि वो हमारे दिल की बातों को जान सके। और बल्कि भासुखात क्या होता है कि खुद हम अपने दिल को नहीं पूरी तरह जान रहे होते कि हमारे दिल में क्या है। आप जो है वो इसके ऊपर थोड़ा सा गौर करें तो आपको बिल्कुल ये बात समझ आएगी कि बाद हम खुद कंफ्यूज होते हैं कि यार हमारे दिल में है क्या, हम क्या करना चाहते हैं, हमारा दिल किधर मायल हो रहा है, हमारा दिल ही जो है ना वो डोल रहा होता है, कभी इधर कभी इधर, हम हैंगिंग पोजीशन के अंदर होते हैं। तो हम अपने दिल को उतना नहीं जानते जितना हमारा पैदा करने वाला खुदा हमारे दिल को जानता है। तो अल्लाह ताला जानता है जो दिलों में है, यालमु खाइनतल आयुन वमा तुख्फि सुदूर, वो जानता है आंखों की खयानत को और जो दिलों में छुपा हुआ है, और वो सब मखलूक के दिलों की बातों को जानता है, कोई जाहिर करे कोई छुपाए खुदा सब की बातों को जानता है। हजरत आदम अलैहि सलातो सलाम का जो वाकया है जिसमें अल्लाह तबारक व तआला ने आदम अलैहि सलाम की पैदाइश से पहले फरिश्तों से फरमाया कि मैं जमीन के अंदर एक खलीफा बनाने वाला हूं, वा इज़ क़ाला रब्बुका लिल मलाइकति इन्नी जाइलुन फिल अर्ध खलीफा, मैं जमीन के अंदर एक खलीफा बनाने वाला। तो फरिश्तों ने अर्ज किया कि या अल्लाह हम मौजूद, या अल्लाह हम जो है वो तेरी तस्बीह करते, तेरी हमद पढ़ते, तेरी पाकी बयान करते, तेरी जो है वो बारगाह के अंदर ये जो है वो नजराने पेश करने के लिए बंदगी के, इबादत के, आजजी के, तकदीस के, कलिमात तकदीस के, ऐ अल्लाह हम हाजिर हैं। अल्लाह ताला ने फरमाया इन्नी आलमु मा ला तालमून, फरमाया जो मैं जानता हूं वो तुम नहीं जानते कि खुदा ताला का क्या इरादा है, खुदा क्या चाहता है, उसकी क्या हिकमत है दुनिया पैदा करने में, इंसान पैदा करने में, निजाम पैदा करने में, उसकी क्या हिकमत है खुदा जानता है। और फिर बाद में, और चूंकि ये जो फरिश्तों ने बात कही थी कि ऐ अल्लाह हम हाजिर हैं, नहनु नुसब्बिहु बिहमदिका व नुकद्दिसु लक, ये जो फरिश्तों ने कहा था तो इसके अंदर उनके दिलों में कुछ और भी था। तो अल्लाह ताला ने फरमाया आलमु मा तुबदूना व मा कुंतुम तक्तुमून, कि बेशक मैं जानता हूं जो तुम जाहिर करते हो और जो तुम छुपाते थे। तो खुदा ताला जाहिर को भी जानता है, वो बातिन को भी जानता है, जो फरिश्तों की सोच के अंदर है खुदा उसको भी जानता है। आलिमुल गैबी व शहादा, जाहिर को और पोशीदा को, सब को जानने वाला, आसमान और जमीन की हर शय को वो जानने वाला। अल्लाह ताला का जो इल्म है वो मुहीत है, मुहीत का मतलब है कि घिरे हुए है, ला मुतनाही इल्म है। अल्लाह ताला का इल्म ला मुतनाही है, उसकी मालूमात ला मुतनाही है, हद ही कोई नहीं। इसी के मुतालिक वो आयत मुबारक थी जो हमने एक और सिलसिले के अंदर भी जिक्र की थी, वलो अन्नमा फिल अर्द मिन शजरतिन अक्लामुन वल बहरु यमुद्दुहु मिन बादिही समअतु अबहरिम मा नफिदत कलिमातुल्लाह, कि अगर जमीन के सारे दरख्त कलम बन जाए, जमीन के सारे दरख्त कलम बन जाए और समंदर सारे का सारा इंक रोशनाई बन जाए और उस समंदर के साथ मजीद सात समंदर और मिला दिए जाए, समंदर के साथ सात समंदर, आठ हो गए एक पहले से, सात और मिला दिए और दुनिया के सारे दरख्त मशरिक से लेकर मगरिब तक जिनको हम जानते नहीं जानते, अरबों खरबों 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 दरख्त, हर दरख्त से हजार हजार दस दस हजार कलम बना लिए जाएं और सारी मखलूक सारे फरिश्ते सारे जिन सारे इंसान सब मिलके अल्लाह ताला की बातों को लिखने लगे, जो खुदा की मालूमात है उसको लिखने लगे, जो खुदा की शाने हैं उसको लिखने लगे। फरमाया मा नफिदत कलिमातुल्लाह, अल्लाह की बातें खत्म नहीं होंगी, खुदा की बातें ख़त्म नहीं होंगी, जिनका ताल्लुक उसकी शान के साथ है, जिसका ताल्लुक उसकी मालूमात के साथ है, वो बातें ख़त्म नहीं होंगी। सारी दुनिया के दरख्तों के बने बनाए कलम घिस घिस के ख़त्म हो जाएंगे, 8 समंदरों की स्याही सब ख़त्म हो जाएगी, लिखने वाले थक हार के बैठ जाएंगे, मखलूक की जिंदगियां फना हो जाएंगी, लेकिन खुदा की बातें पूरी नहीं होंगी। तो ये क्या है? ये अल्लाह ताला की मालूमात है। खुदा का इल्म लामुतनाही है, उसकी मालूमात लामुतनाही है। तो अल्लाह ताला आलिम है, आलिमुल गैबी व शहादा है, ये अल्लाह ताला की सिफात है। और फिर इसके अंदर जितनी गहराई में आप चलते जाएं, जितनी गहराई में चलते जाएं, हम जो है वो इसके ऊपर अगर तफसील से कलाम करें तो आप यकीन कीजिए कि उसकी यानी हम क्या और कम से कम जब मेरे जैसा बंदा क्या कि जो इसके ऊपर कलाम करे, दुनिया का जो है वो आलमुल उलमा, जो सबसे बड़ा आलिम, सबसे ज्यादा मालूमात वाला हो, वो भी अभी पूरी जिंदगी गुजार दे तो शायद इसको पूरी तरह डिफाइन ना कर सके। एक थोड़ी सी चीज है वो इंशाल्लाह अगली सिफत के तहत मैं बयान करूंगा, उसका ताल्लुक भी अल्लाह ताला के इल्म के साथ है। अच्छा, फिर यहां पर एक और चीज मैं अर्ज करूंगा, वो ये है कि मखलूकात का जितना इल्म है, ये सारे का सारा इल्म ये अल्लाह ताला के देने से, ये सारे का सारा इल्म अल्लाह ताला के देने से। अल्लाह ताला ने जिसको जितना इल्म दिया उसके पास उतना इल्म है। खुदा के बराबर इल्म किसी के पास हो सकता ही नहीं, हो सकता ही नहीं, ये मुमकिन ही नहीं। अच्छा, इसके लिए एक हदीस मुबारक है, हदीस मुबारक में जो एक पूरी मिसाल बयान की गई है, तो मैं जो है वो उसका जो खुलासा है कलाम सिर में वो अर्ज करता हूं कि फरमाया कि एक परिंदा अगर वो समंदर के किनारे पर जाए और समंदर से वो पानी अपनी चोंच के अंदर उठाए, ठीक, समंदर से पानी अपनी चोंच से उठाए, तो फरमाया कि जो पानी का कतरा उस परिंदे की चोंच में गया, ये सारी की सारी मखलूक का इल्म है। और ये जो समंदर है, फरमाया ये खुदा का इल्म है। अब आप जरा तकाबुल कर लें, कंपैरिजन करें, क्या कंपैरिजन बना? एक कतरे का पूरी दुनिया के समंदर के साथ क्या तकाबुल बनेगा, हम उसको सोच भी नहीं सकते, हम उसको सोच भी नहीं सकते, वो हमारी किसी गिनती में नहीं आएगा। जदीद तरीन दुनिया की जो गिनती के जो पैमाने हैं और जो उन्होंने पैरामीटर बनाए हैं, वो सारे के सारे फार्मूले इस्तेमाल कर लें, आप जो है वो खरब को सिर्फ एक शुमार कर लें और खरब को खरब से जरब दे दें, तब भी वो चीज नहीं बनेगी। ये सारी दुनिया का इल्म एक कतरे के बराबर, और खुदा का इल्म समंदर के बराबर। और यहां पर भी मैं अर्ज करूं कि ये भी समझाने के लिए उलमाए किराम ने इस हदीस मुबारक की शरह के अंदर बड़ा वाज़े तौर पे लिखा और कतअन दुरुस्त और कतअन हमारा वही अकीदा है कि एक कतरा समंदर के मुकाबले में अगरचे अकल्ले कलील और कितना ही छोटा सही, लेकिन बाहर सूरत कतरा मुतनाही और समंदर भी मुतनाही, जबकि खुदा का इल्म ला मुतनाही। यानी एक समंदर और एक कतरे का जो मुकाबला है, अगर इसको आप बढ़ाकर यह भी बोले ना कि 1,00,000 समंदर और एक कतरे का जो तकाबुल है, मखलूक का इल्म खुदा के इल्म के मुकाबले में उतना भी नहीं है, तो भी ठीक है। क्यों? इसलिए कि 1,00,000 समंदर, क्या करोड़ समंदर भी होंगे तो उनकी इंतहा है, करोड़ इंतहा है ना, अरब लगा ले, अरब समंदर लगा ले, इंतहा है। तो मखलूक का इल्म एक कतरे के बराबर और खुदा का इल्म ला मुतनाही, जिसकी हद नहीं। लेकिन समझाने के लिए हदीस मुबारक के अंदर जो मिसाल बयान फरमाई गई, वो फरमाया कि कतरे और समंदर का तकाबुल करके देख लो, ये है अल्लाह ज़वजल का इल्म। और इसीलिए कायनात में अल्लाह ताला ने कितना इल्म अता फरमाया, दुनिया जहान के अंदर जो खुदा ने इल्म अता फरमाया, उस इल्म की को हद है? यानी हमारे एतबार से तो उसकी भी हद नहीं, हकीकत में तो उतना ही है, महदूद है, लेकिन अगर आप लोगों के इल्म को, उनके नॉलेज को, उनकी इंफॉर्मेशन को और उनकी जो उन्होंने लिखा, जो सोचा, जो पढ़ा, जो याद किया, जो दिलो दिमाग में जगह दी, अगर उस सबको आप थोड़ा सा गौर करें तो हमारी वो भी समय से मावरा है। लेकिन वो जो सारा इल्म है वो क्या है, पहली बात तो ये है कि वो सब अल्लाह ताला का दिया हुआ। अल्लाह ताला फरमाता है वला युहीतून बिशैइन मिन इल्मिही इल्ला बिमा शाअ, और लोग अल्लाह के इल्म में से किसी शय का इहाता नहीं कर सकते, किसी शय का इहाता इल्म में से नहीं कर सकते अल्लाह ताला के इल्म में से, इल्ला बिमा शाअ, मगर उतना जितना अल्लाह चाहे। तो अल्लाह ताला जितना चाहता है इल्म अता फरमा देता है। तो लिहाजा ये जो सारी मखलूक का इल्म है इसमें जाती होने का तो सवाल ही पैदा नहीं होता कि मखलूक का अपना इल्म, ये खुदा की अता से है। तो ये जो कहा जाता है ना कि अल्लाह ताला का इल्म जाती है, मखलूक का इल्म अताई है, अल्लाह ताला का जाती है, नबी पाक अलैहिस्सलाम का इल्म अताई है, वलियों का इल्म अताई है, तो ये कुरान पाक की इसी आयत से साबित। और वैसे भी हमारा अकीदा है कि अल्लाह ताला की अता से ही इल्म मिलता है, वला युहीतून बिशैइन मिन इल्मिही इल्ला बिमा शाअ, और मखलूक अल्लाह के इल्म में से किसी शय का इहाता नहीं कर सकती मगर उतना जितना खुदा चाहे। तो अब मखलूक को जितना इल्म दिया गया वो सारे का सारा इल्म क्या है, अल्लाह ताला कुरान पाक के अंदर बड़े खूबसूरत अंदाज के अंदर बयान फरमाया कि अगर आप उलूम की वसअत को देखें, मिसाल के तौर पर इस वक्त दुनिया में कितने उलूम हैं, हमारे लिए शायद उनका शुमार करना भी मुश्किल हो। अगर आप साइंस को लें और साइंस के अंदर जो केमिस्ट्री, बायोलॉजी और फिजिक्स है और फिर जो उसकी शाखें बनती हैं, अब तो हर एक की जो है 100-100 शाखें बनी हुई, बल्कि शायद इससे भी ज़्यादा। अच्छा, उसके बाद जो समाजी उलूम है उनकी शाखें, जो मुआशी उलूम है उनकी शाखें, जो नफसियाती उलूम है उनकी शाखें, जो दीनी उलूम है उनकी शाखें, और न जाने कितनी कितनी तकसीमात हैं। हम तो उसको पूरी तरह जो है वो क्या ना, उसकी अगर लिस्ट भी बनाना चाहें तो शायद हम ना बना पाएं पूरी तरह। तो ये जितने उलूम हैं, जितने उलूम हैं, और दुनिया में एक से बढ़ के एक आलिम गुजरा। अल्लाह ताला फरमाता है फौका कुल्ली ज़ी इल्मिन अलीम, हर इल्म वाले के ऊपर एक इल्म वाला है। इसका एक मतलब तो ये है कि अलीम यानी अल्लाह ताला, अल्लाह ताला हर इल्म वाले से ऊपर है, यानी अपने इल्म के एतबार से सबसे ऊपर। और एक इसका मतलब यह है कि हर आलिम से ऊपर एक दूसरा आलिम होता है, उससे बड़ा आलिम मौजूद होता है। मूसा अलैहिस्सलाम ने फरमाया था कि मैं सबसे ज्यादा इल्म रखता हूं, तो अल्लाह ताला ने हजरत खिजर अलैहिस्सलाम की तरफ भेज दिया कि जरा वहां जाओ। वहां जाके पता चला कि नहीं, कुछ और इल्म भी है जो अल्लाह ताला ने औरों को अता फरमाया, और वो खिजर अलैहिस्सलाम को अता किया गया था। तो अब जो मखलूक को जितना इल्म, कितने हुए, हजारों उलूम होंगे, और हर इल्म के अंदर न जाने कैसा कैसा इल्म होगा। दुनिया में किताबें कितनी हैं, एक दिन में पता नहीं कितने लाख किताबें रोजाना लिखी जाती, एक दिन में पूरी दुनिया में न जाने कितने लाख किताबें लिखी जाती और छपती हैं, दुनिया में छपती हैं, किताबों की तादाद करोड़ों से भी ज्यादा, करोड़ों से ज्यादा। तो ये सब इल्म की वजह से ना, खा किसी का इल्म ठीक है गलत है, वो हक के लिए लिखता है बातिल के लिए लिखता है, लेकिन वो मालूमात तो है। वो ये सब इल्म क्या है, अल्लाह ताला फरमाता है कि ये सब खुदा का दिया हुआ, लेकिन ये है कितना है? फरमाया वमा उती तुम मिनल इल्म इल्ला कलीला, फरमाया कि ए लोगो तुम्हें जितना भी इल्म दिया गया ये सारे का सारा नहीं है मगर थोड़ा। ये तुम्हें जितना इल्म दिया गया ये कितना है, फरमाया इल्ला कलीला, ये कलील है, ये थोड़ा सा। और वो थोड़ा क्या है, कितना थोड़ा है, वो जो मैंने हदीस मुबारक अर्ज की कि सारी मखलूक का इल्म एक कतरे के बराबर और अल्लाह ताला का इल्म समंदर के बराबर, और हकीकत के अंदर उससे भी ज्यादा अल्लाह मुतना है। तो अल्लाह ताला जिसको जितना चाहता है इल्म अता फरमाता है। अब वो किसी को दुनिया जहान का इल्म अता फरमाते है, उसकी शान है। खुदा ताला के इल्म के ऊपर कोई पाबंदी नहीं है, उसकी देन के ऊपर पाबंदी नहीं है, उसको जिसको जितना चाहे अता फरमा दे। जैसे मिसाल के तौर पर नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम, आका करीम अलैहिस्सलाम को अल्लाह ताला ने कितना इल्म अता फरमाया, हदीसे मुबारक है, सरकार अलैहिस्सलाम ने इरशाद फरमाया, फरमाया रईतु रब्बी अज़्ज़ा व जल्ला फी अहसनी सूरा फवदअ कफ़हु बैना कातिफैया फवजदतु बर्दहा बैना थदियैया फअलिमतु मा फिस समावाति वल अर्ध فرمایا میں نے اپنے رب کو احسن صورت میں دیکھا، تو اللہ نے اپنا دستِ قدرت میرے کندھوں کے درمیان رکھا اور میں نے اس کی ٹھنڈک اپنے دل کے اندر محسوس کی، اور اللہ تعالیٰ کے اس دستِ پاک کا جو اس کی شان کے لائق ہے اس کا فیضان کیا ہوا؟ فرمایا فَعَلِمْتُ مَا فِي السَّمَاوَاتِ وَالْأَرْضِ، آسمان و زمین میں جو کچھ ہے میں نے سارے کا سارا جان لیا۔ اب آپ دیکھیں آسمان و زمین کا جو علم ہے نبی پاک علیہ السلام کو اللہ تعالیٰ نے عطا فرما دی۔ اسی طرح بخاری شریف کی حدیث مبارک ہے، حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم ایک مرتبہ ممبر پر کھڑے ہوئے اور آپ نے خطبہ دینا شروع کیا، وہ خطبہ کب تک چلا؟ ظہر تک، فجر سے لے کے ظہر تک۔ ظہر پڑی، دوبارہ خطبہ شروع، کب تک؟ عصر تک۔ عصر کے بعد پھر خطبہ شروع، کب تک؟ مغرب تک۔ فجر سے لے کر مغرب تک خطبہ چلتا رہا، اور کتنا علم سرکار نے اس میں بیان فرمایا۔ حضرت عمر فاروق رضی اللہ تعالیٰ نے فرماتے ہیں فَأَخْبَرَنَا عَنْ بَدْءِ الْخَلْقِ، فرمایا جب سے مخلوق شروع ہوئی ہے، فرمایا تب سے نبی پاک علیہ السلام نے بتانا شروع کیا، یہ ہوا پھر یہ ہوا اور کب تک؟ فرمایا حتی داخل اہل الجنتی منازلہم و اہل النار منازلہم، یہاں تک کہ جنتی جنت میں چلے گئے، جہنمی جہنم میں چلے گئے۔ یعنی مخلوق کی ابتدا سے لے کر جنتیوں کے جنت میں جانے تک کا علم نبی پاک علیہ الصلوۃ والسلام نے بیان فرما دیا۔ یہ بخاری شریف کی حدیث مبارک ہے۔ تو اب آپ غور کریں کہ یہ اللہ تعالیٰ نے اپنے حبیب علیہ السلام کو علم عطا فرمایا، تو ہی سرکار نے آگے بتایا نا، تو اس کا مطلب یہ ہوا کہ اللہ تعالیٰ علیم ہے، عالم ہے، علیم بذات الصدور ہے، علیم بما فی الصدور ہے، عالم الغیب والشہادہ ہے، لیکن وہ اپنے علم سے جس کو جتنا بتانا چاہے وہ بتا دیتا ہے۔ اور کائنات میں سب سے زیادہ علم، ہر مسلمان کا عقیدہ ہے کہ کائنات میں سب سے زیادہ علم اللہ تعالیٰ نے ہمارے نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کو عطا فرمایا۔ آقا کریم علیہ الصلوۃ والسلام کے برابر علم کائنات میں کسی کو ملا ہی نہیں، نہ انبیاء کو، نہ فرشتوں کو، نہ کسی اور مخلوق کو۔ فاق النبیین فی خلق و فی خلق ولم یدانوہ فی علم ولا کرامی، علامہ بصیری رحمۃ اللہ علیہ فرماتے ہیں، فرمایا کہ نبی پاک علیہ السلام سارے نبیوں سے بڑھ گئے، کس میں؟ فرمایا اپنے حسن و جمال کے اندر بھی اور اپنی حسن سیرت کے اندر بھی۔ اور فرمایا ولم یدانوہ فی علم ولا کرامی، اور یہ سارے نبی نہ تو حضور کے علم میں حضور کے برابر ہیں اور نہ حضور کے کرم میں حضور کے برابر ہیں۔ تو ہمارا آقا کریم علیہ الصلوۃ والسلام کے بارے میں بھی یہ عقیدہ ہے کہ اللہ تعالیٰ نے ما کانا و ما یکون، جو ہو چکا اور جو ہوگا سب بتا دیا۔ جیسا یہ بخاری شریف کی میں نے حدیث عرض کی کہ مخلوق شروع ہوئی تب بیان کرنا شروع کیا، اور جنت میں جانے تک کا سب بیان کر دیا، تو جو ہوا وہ بھی بیان کیا اور جو ہوگا وہ بھی بیان کیا۔ اسے کہتے ہیں ما کانا و ما یکون۔ تو نبی پاک علیہ الصلوۃ والسلام کو اللہ تعالیٰ نے علوم کثیرہ سے نوازا، اور یہ خدا کی صفت علم کا، صفت علیم کا، صفت عالم کا، صفت عالم الغیب والشہادہ کا فیضان ہے۔ اللہ تبارک و تعالی ہمیں اپنی معرفت عطا فرمائے اور ہمارے دلوں کے اندر ایمان کو اور مضبوط فرمائے۔ آمین۔ بجاہ النبی الامین صلی اللہ علیہ وسلم۔